रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलन छानबिन आयोगद्वारा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापोङलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय। विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृति बेगर उपत्यका नछाड्न सूचित। नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई आज दर्जियानी चिन्ह प्रदान। प्रहरी कर्मचारीको मनोबल बढ़ाउने प्रतिबद्धता व्यक्त। र अमेरिकामा सरकारी काम कार्यवाही सुचारू हुने विधेयक पारित। अब समाचार विस्तारमा। जेएनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले आजदेखि अवकाश प्राप्त नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापोङलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छान्न नपाउने निर्णय गरेको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज प्रेस विज्ञप्ति जारी गरी उहाँलाई गत भदौ 23 र 24 गतेको घटनाको छानबिन तथा जाँचबुझका लागि स्थान हत लगाइएको उल्लेख गर्नुभएको हो। आयोगले यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सहित 5 जनालाई विदेश भ्रमणमा रोक लगाउनका साथै आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छान्न नदिने निर्णय गरिसकेको छ। नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढ़ाउँदै सरकार र आम जनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षकको दर्जानी चिन्ह लगाएपछि संक्षिप्त मन्तव्य राख्दै उहाँले संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताउनुभयो। जेएनजी आन्दोलन लगत्तै सुरक्षा प्रतिकूलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदी तत्काल नागरिक को सेवामा परिचालित भएको जानकारी गराउँदै उहाँले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताउनुभयो। समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम तीव्र भइरहेको छ। नाम लेखाउने समय अब केही दिन मात्र बाँकी रहँदा नयाँ मतदाताका लागि नाम दर्ता गराउनेहरूको धनकुटामा भीड़ बढ़ेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन धनकुटामा उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगले हरेक जिल्ला निर्वाचन कार्यालयमा गत असोज 9 गतेदेखि शुरू गरेको मतदाता नामावली दर्ता तथा अध्यावधि गर्ने समय कार्तिक 30 गतेसम्म तोकेको छ। नाम दर्ता गराउन यसअघि नाम दर्ता गर्न छुटेका, विदेशबाट फर्केका र योग्यता पुगेका मध्येका सबैभन्दा बढी जेएनजी पुस्ता रहेको निमित्त जिल्ला निर्वाचन अधिकारी सुरज श्रेष्ठले बताउनुभयो।
अलरेडी एक्जिस्टिङ मतदाताहरूले त्रुटि सच्याउने, ठाउँ सार्ने लगायतका जुन हामी काम गर्छौँ त्यसलाई चाहिँ अध्यावधि भनिन्छ भने जुन नयाँ खिचिनेलाई चाहिँ हामी मतदाता नामावली संकलन भन्छौँ। जुन जल्दो बल्दो जेएनजी उमेर समूहको भाइ बहिनीहरू चाहिँ बढी मात्रामा हामीले यहाँ पाएको छौँ।
जिल्ला निर्वाचन कार्यालयमा जिल्ला तथा बाह्य जिल्ला मतदाता नामावली संकलन र अध्यावधिक तर्फ ठेगाना सार्ने, त्रुटि सच्याउने काम भइरहेको छ। लामो समय दिएर नाम दर्ता गराउन सूचना जारी गरे पनि अन्तिम समयमा भीड़ बढेकाले मतदाता नामावली संकलनका लागि प्रयोग भइरहेको निर्वाचन आयोगको सर्भरमा समस्या देखिएको छ। 77 जिल्लाका कार्यालयमा एकै पटक चलाउँदा र धेरैले सच्याउने तथा नयाँ संकलनको फारम भर्दा बेला बेलामा समस्या आउने गरेको छ।
सेवाग्राहीहरूको चाप व्यापक भएको र हाम्रो सर्भरले चाहिँ त्यसलाई धान्न नसक्ने अवस्था, मल्टिपल लगइन भएकोले गर्दाखेरि सर्भर क्र्यास हुने सम्भावना भएकोले गर्दाखेरि छिनछिनमा चाहिँ हाम्रो सर्भर समस्या आइरहेको, तर हामीले बिस्तारै भए पनि काम चाहिँ गरिरहेका छौँ।
धनकुटामा कार्तिक 26 गतेसम्म 713 जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। यसअघि धनकुटामा 1,17,010 जना मतदाता रहेका थिए। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
मतदाता नामावली संकलन उत्साहजनक सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। निर्वाचन आयोगले आगामी माघ 11 गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्यको निर्वाचनका विषयमा राजनैतिक दलहरूसँग छलफल गरेको छ। आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यता प्राप्त एवं राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका नेपाली कंग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका प्रतिनिधि सहभागी छन्। आयोगका सचिव महादेव पन्थले राष्ट्रिय सभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताउनुभयो। डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण विद्युत लाइन काटिएका सबै उद्योगमा विद्युत आपूर्ति सुचारू भएको छ। प्राधिकरणले निर्धारण गरेको कुल बकेउताको 28 किस्ता मध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत आपूर्ति नियमित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। पछिल्लो पटक बकेउता विवादका कारण 25 उद्योगको लाइन काटिएको थियो। मध्य प्रदेश सरकार गठन विरूद्ध 7 दलको धरना कार्यक्रम मध्य भवनको मूल गेटमा आज दोस्रो दिन पनि जारी छ। नेपाली कंग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी सहितका 7 दलले मुख्यमन्त्रीको नियुक्ति संविधान सम्मत नभएको भन्दै मध्य भवनको मूल गेट अगाडि धरनामा बसेका हुन्। मंगलबारदेखि शुरू भएको धरना आगामी शनिबारसम्म जारी रहने जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य एवं प्रमुख सचेतक राम अशिष यादवले जानकारी दिनुभयो। अदालतको फैसला नआएसम्म 7 दलले विरोधको कार्यक्रम गर्ने र यो कार्यक्रम संविधान तथा संघीयताको रक्षाका लागि भएको उहाँले बताउनुभयो। नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले संसद पुनस्थापना, संविधान संशोधन, जेएनजी सहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको बताउनु भएको छ। प्रेस चौतारी दाङले आज तुल्सीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव गेवालीले सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण बनाउन नसकेको बताउनुभयो। बाँकेमा रासायनिक मलको अभाव भएको छ। गहुँमा हाल्ने मल नपाएपछि किसानले शास्ति पाइरहेका छन्। जिल्ला सहकारी संघ लगायत मल वितरण गर्ने विभिन्न सहकारीहरूमा दिनहुँ किसानहरूको भीड़ लागिरहेको छ, तर दिनभर लाइन बसेर साँझ रित्तै हात फर्कनु पर्दा किसान निराश बनेका छन्। रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा 4 दिन हवाई उडान शुरू भएको छ। नेपाल वायुसेवा निगमको ट्विनटर जहाज बिग्रिएपछि विगत 5 महिनादेखि जिल्लामा सातामा 1 दिन बिहिबार मात्र हवाई उडान हुँदै आएको थियो। जहाजको मरमत सम्भार पश्चात पुनः सातामा 4 दिन उडान तालिका शुरू गरिएको नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले बताउनुभयो। नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहिबार र शनिबार उडान गर्ने भएको हो। गत सेप्टेम्बरको आन्दोलन र त्यस पश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिविम्बित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष 2025मा 4.6% घटेर आर्थिक वर्ष 2026मा 2.1% झर्ने प्रक्षेपण विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनको छ। आर्थिक वर्ष 2027मा भने पुननिर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धि दर 4.7% पुग्ने अनुमान गरिएको छ। आज सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुनेछ। गृह मन्त्रालयले सरकारद्वारा गठित अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी 3 आयोगको गठन र त्यसको खारेजी भएपछि मिटर ब्याज सम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्ला स्तरीय संयन्त्र समिति क्रियाशील गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ। मन्त्रालयका अनुसार 77 जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक वा प्रहरी निरीक्षक र जिल्ला सरकारी वकिल को कार्यालयबाट प्रतिनिधि रहेको जिल्ला स्तरीय संयन्त्र समिति क्रियाशील गराउने निर्णय गरिएको हो। आयोगको पदावधि सकिएपछि निष्क्रिय अवस्थामा रहेको अनुचित लेनदेन, मिटर ब्याजी गुनासो तथा उजुरीको कार्य पुनः अघि बढ़ाउन भन्दै गृहमन्त्री ओम प्रकाश अर्यालले मन्त्रालय र यस अन्तर्गतका निकाय जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला स्तरीय संयन्त्र गठन गरी क्रियाशील गराउन निर्देशन दिनुभएको थियो। जेएनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सभा भवनमा पुगेको क्षतिका कारण अझैसम्म प्रदेश सभा बैठक बस्न सकेको छैन। भवन, कम्प्युटर लगायतका अन्य संरचनामा पुगेको क्षतिका कारण बैठक सञ्चालन गर्न नसक्दा विचाराधीन अवस्थामा रहेका विधेयकहरू टुंगोमा पुर्याउन सकिएको छैन। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सुदूरपश्चिम प्रदेश सभा भवनको पुननिर्माण कार्यमा ढिलाइ भएको छ। प्रदेश सभा भवन क्षतिग्रस्त हुँदा हुँदा प्रदेश सभाको बैठक समेत प्रभावित बनेको छ। प्रदेश सभा भवनको पुननिर्माण कार्यमा भएको ढिलाइका कारण प्रदेश सभा बैठक बस्ने टुङ्गो छैन। सुदूरपश्चिम प्रदेश सरकारले क्षतिग्रस्त भवनमा प्रदेश सभा बैठक बस्न सक्ने अवस्था नहुँदा विधेयक लगायतका थुप्रै काम रोकिएको जनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्की
बैठक शुरू गरौँ भन्ने कुरो थियो, अब त्यो एकदम ध्वस्त रहेछ, त्यसैका कारण ढिलाइ भयो, नत्र त सुरु भइहाल्थ्यो, त अहिलेसम्म त धेरै काम अगाडि बढ्थ्यो, अहिले जानुपर्ने कुराहरू धेरै छ सदनमा।
हाल प्रदेश सभा भवन, विषयगत समिति, संसदीय कार्यालय, प्रदेश सभा सचिवालय लगायत क्षतिग्रस्त संरचनाको पुननिर्माण काम थालिएको छ। क्षतिग्रस्त प्रदेश सभा भवनको पुननिर्माण सम्पन्न गर्न 2 महिना लाग्ने र त्यसका लागि आवश्यक बजेट उपलब्ध गराइदिन प्रदेश सरकार र दात्री निकायसँग आग्रह गरिएको सुदूरपश्चिम प्रदेश सभाका सचिव देव बहादुर बोगटी बताउनुहुन्छ।
सुदूरपश्चिम प्रदेश सभामा धेरै क्षति भएको छ, फर्निचर लगायत इक्विपमेन्टहरू, भिडियो क्यामेरा, माइकहरू लगायतका इस्टिमेट गर्दाखेरि फुल फेजमा 43 लाख छ। यसले गर्दाखेरि टेक्निकल पार्टी र युएन एजेन्सीहरूसँग पहल भइराखेको छ र 2 महिना त कम्तीमा लाग्छ।
प्रदेश सभा भवन, संसदीय दल संरचनाको पुननिर्माण कार्य चाँडो गरी यथाशीघ्र प्रदेश सभा बैठक बस्ने वातावरण बनाउनु पर्ने सरकारवालाको भनाइ छ। प्रदेश सभा सदस्य धर्मराज पाठक,
प्रदेश सरकारले रकमान्तर गरेर भए पनि प्रदेश सभाको भवन लगायत त्यहाँका समिति दलका कार्यालयहरू लगायतका कार्यालयहरूलाई पुननिर्माण गरेर प्रदेश सभा बस्ने वातावरण चाहिँ निर्माण गर्नुपर्छ।
जेएनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोडबाट सुदूरपश्चिम प्रदेश सभामा करिब 7 करोड बराबरको क्षति भएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। हुम्लाको सदरमुकाम सिमकोटमा 4 दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। जिल्ला सदरमुकामको एकमात्र हिल्दुम जलविद्युत वितरण केन्द्रमा खराबी आएपछि मरमत हुन नसक्दा विद्युत सेवा बन्द भएको हो। अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकार पुनः सञ्चालनमा ल्याउने र इतिहासकै सबैभन्दा लामो सटडाउन अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गर्नु भएको छ। प्रतिनिधि सभाले बहुमतबाट पारित गरेको विधेयकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अब सरकार सामान्य रूपमा सञ्चालन हुने बाटो खुलेको छ। सटडाउनका कारण अमेरिकाका हवाई सेवा सहित धेरै सरकारी सेवा अवरूद्ध भएका थिए। विधेयकमा ट्रम्पले हस्ताक्षर गरेसँगै सरकारी सेवा अब केही दिनमा पुनः सुचारू हुने अपेक्षा गरिएको छ। अब मौसम। हाल देशभर कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी आन्दोलन छानबिन आयोगद्वारा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय। विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृति बेगर उपत्यका नछाड्न सूचित। नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई आज दर्जियानी चिन्ह प्रदान। प्रहरी कर्मचारीको मनोबल बढ़ाउने प्रतिबद्धता व्यक्त। र अमेरिकामा सरकारी काम कार्यवाही सुचारू हुने विधेयक पारित। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।